आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बग्ने देशमा जाने हो महा, बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा। बग्ने देशमा जाने हो बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
क्षमा मागे अघि बढ जीवनको प्रभुलाई दूध। बग्ने देशमा जाने हो महा, बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा। यीशु हाम्रो प्रभुलाई नलुकाऊ है तिम्रो पाप खोलिदेऊ यो जीवनलाई इमानदारी आज्ञाकारी बनाइदेऊ यो जीवनलाई। दूध बग्ने देशमा जाने हो बग्ने देशमा जाने हो हाम्रो स्वर्गीय देशमा।
Smile.
प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्यार भरा नमस्कार साथै प्रभु येशूको मधुर सामर्थ्य नाममा जय मसीह। आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा बाइबलको उत्पत्ति भन्ने पुस्तक 35 अध्यायबाट बाइबल वा शास्त्रको अध्ययन गर्नेछौ। यो 34 अध्यायमा अध्ययनपछि तपाई निश्चय नै निष्कर्षमा आउनुभएको होला, याकुबले त्यति राम्रो जीवन अझै यापन गरेका थिएनन्, जीवन जिइरहेका थिएनन्। यद्यपि मैले पहिले नै भनिसकेको थिएँ कि पेनियलमा याकुबको जीवन परिवर्तन भएथ्यो। वास्तवमा हामीले 34 अध्यायको घटनालाई हेर्ने हो भने याकुबको जीवनमा त्यति धेरै परिवर्तन भएको जस्तो हामी देख्दैनौ। यो बिल्कुल सही कुरा हो, तापनि केही मात्रामा तिनको जीवनमा परिवर्तनले स्थान लिएको थियो। तपाईंलाई थाहा छ, तिनको जीवनको पूरा समय पेनियलमा नयाँजेलसम्म तिनको जीवन स्वार्थ र शरीरको कुरामा मन लगाउने व्यक्ति थियो, अनि याकुब त्यस्तै व्यक्ति थिए। पेनियलमा तिनको जीवनमा भएको महान कुरा चाहिँ अहम स्वार्थको पतन मात्र भएको थियो, त्यसको गिराइएको थियो, त्यसको हटाइएको थियो। तिनी हावा निकालिएको टायर जस्तै गए र तिनलाई बेलुनको जस्तै हावा भरिए। त्यसपछि व्यावहारिकतामा अझै केही पनि थिएन। वास्तवमा अध्याय 34 यो कुराको स्पष्ट गर्दछ कि तिनी विश्वासद्वारा अझै हिँडिरहेका थिएनन्। एसाउले याकुबलाई भेटिसकेपछि आफ्नो बाटोतिर लागे र याकुबले आफ्नो परिवार सकेम भन्ने शहरमा ल्याए। यो अति नै दुःखदायी कुरा थियो। याकुब अझै आफ्नै चलाकीपनमा भर परिरहेका थिए। त्यहाँ दिनालाई बलात्कार गरियो र तिनको साक्षी दाईहरू दाजुहरू सिमोन र लेबीले दिनासँग अनैतिक काम गर्ने सकेमलाई साथै थुप्रैलाई मारे, अनि शहरमा गएर तिनीहरूका पत्नीहरूलाई कैद गरी तिनीहरूका सम्पत्तिहरू पनि लुटे। जब तिनीहरू यस्तो क्रूरताका दुष्ट काम गरेर आइसकेपछि याकुबले तिनीहरूलाई भने, यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्याएर संकष्टमा पार्यो। धेरै बाइबल विद्वान टिप्पणीकारहरू भन्छन् कि त्यो सिक्किम भन्ने जग्गामा जाने काम याकुबको निम्ति दुःखदायी कुरा थियो, र मैले यो कुरा भन्नै पर्छ कि म पनि त्यस रायसँग आंशिक रूपमा सहमत छु। तर मसँग एउटा प्रश्न छ सोध्नलाई, कि याकुब बेतेलतिर जानको लागि तयारी थिए? परमेश्वर तिनलाई दिन गइरहनु भएको अनुभवको निम्ति तिनी तयारी थिए? होइन। मलाई लाग्छ 34 अध्यायमा घटेको दुःखदायी घटना चाहिँ यो व्यक्तिको परिणामहरू थिए जो शरीरको तागतमा शक्तिमा हिँडिरहेका थिए, तर परमेश्वरमा तिनको देख्न सकिने विश्वास थिएन। तिनको जीवनमा निश्चय नै स्वार्थको पतन भएको थियो, तर तिनमा परमेश्वरप्रति देख्न सकिने विश्वास चाहिँ थिएन, किनभने तिनीसँग बेतेल जाने विश्वास नभएकोले गर्दा तिनी सकेममा रोकिए। यो व्यक्तिको जीवनमा धेरै दुःखदायी कुराहरूले स्थान लिने कुराले यो प्रकट गर्दछ कि यो मानिस आफ्नो परिवारमा अगुवा वा लिडर थिएनन्। तिनले उचित स्थान लिइरहेका थिएनन्, जस्तो कि तिनले घरमा अगुवापनको वा मूली व्यक्तिको स्थान लिनुपर्ने थियो। तिनी आत्मिक व्यक्ति थिएन। यी 11 छोराहरूको रेखदेख गर्नु यो व्यक्तिको वास्तविक कर्तव्य थियो, अनि जुन कामको लागि यो व्यक्ति तयार भएको थिएन। अहिले यो दुःखदायी घटनापछि याकुब आफ्नो जीवनमा परमेश्वरको हात देख्न आरम्भ गर्छन्, र अहिले तिनी निर्णय बनाउन जान्छन् वा निर्णय बनाउँछन् जुन तिनले पहिले नै बनाउन आवश्यक थियो। अहिले तिनी बेतेलतिर फर्किन्छन्। उत्पत्ति 35:1 पदमा भनिएको छ, त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो, उठेर बेतेलमा जा र त्यही बसोबास गर, र तेरो दाजु एसौबाट त भाग्दाखेरि त कहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना। अहिले परमेश्वर यस व्यक्तिलाई बेतेलतिर फर्कन बोलाइरहनु भएको छ। यो निराशाको अनुभव पछि तिनी त्यहाँ जान तयारी छन्। हेर्नुहोस् त, तिनीसँग अगाडि चाहिँ त्यहाँ जाने कुनै विश्वास थिएन, तर याकुब अहिले आफ्नो घरमा आत्मिक अगुवापनको लिनलाई वा मूली कर्तव्य लिन आरम्भ गर्दछन्। अनि 2 पदमा हामी पढ्दछौ, 35 अध्यायको 2 पदमा,
यसकारण याकुबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेऊ र आफू आफूलाई शुद्ध पारेर लुगाहरू फेर। याकुबले आफ्नो परिवारलाई गर्नको निम्ति थुप्रै कुरा भने। पहिलो, तिनीहरूसँग भएका अन्य जातिहरूका देवताहरू मिल्काइदेऊ। अनि तपाईँलाई थाहा हुन आवश्यक छ कि राहेलले आफ्नो पिता लाबानको घरबाट देवताको मूर्ति चोरेर ल्याएकी थिइन्। अनि पहिले त याकुबलाई यो कुरा थाहै थिएन, तर जब ती कुराहरू छन् भन्ने कुरो पत्ता लगाइए, मलाई लाग्छ कि तिनले तिनीहरूलाई फाल्न आवश्यक थियो, किनभने तिनले सत्य र जीवित परमेश्वरलाई जानेका थिए। भन्नु नै पर्ने हो भने तिनले व्यक्तिगत रूपमा परमेश्वरलाई सामना गरेका थिए, तर तिनले ती प्रतिमाहरूलाई हटाएका थिएनन्। तर अहिले हामी थाहा पाउँछौ कि उसका सबै परिवार यी अन्य जातिका प्रतिमाहरू पूजा गरिरहेका छन्। यो नै पहिलो समय हो याकुब आत्मिक अगुवापनको लिएदछन् वा आत्मिक अगुवापनको अभिभार लिएदछन् र भन्छन्, तिमीहरूसँग भएका अन्य जातिहरूका देवताहरू मिल्काइदेऊ। अनि पहिलो कुरा तिनीहरूले गर्नुपर्ने यही थियो कि ती कुराहरूलाई मिल्काइदिन जुन गलत कुराहरू थिए तिनीहरूको निम्ति। आज विश्वासीहरूको निम्ति प्रतिमा चाहिँ ती कुरा हुन् वा ती कुरा हुन सक्छन् जुनलाई हामी धेरै माया गर्छौ, जुनलाई हामी धेरै प्राथमिकता दिन्छौ र जुनको निम्ति हाम्रो ख्याल परमेश्वरमा भन्दा धेरै जान्छ, त्यस कुराबाट हामी अलग हुन आवश्यकता छ। दोस्रो कुरा याकुब भन्छन्, र आफू आफूलाई शुद्ध गरेर, अनि विश्वासीको लागि चाहिँ पापको पश्चाताप हो। तपाईँले आफ्ना जीवनका पापहरूसँग व्यवहार गर्नुपर्छ, जीवनका पापहरू लिएर सेवामा आउन सक्नुहुन्न, तपाईँ तिनीहरूको पहिले नै पश्चाताप गरी आउनु पर्दछ। जसरी मण्डलीमा चर्चमा आउन भन्दा पहिले हामी नुहाउँछौ, सफा सुघर भएर आउँछौ, त्यसरी नै हाम्रो आत्मिक शरीरको निम्ति पश्चातापद्वारा सफा गर्न आवश्यक छ। बाइबलले बताउँदछ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौ भने उहाँले हाम्रा सम्पूर्ण अधर्महरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। मित्र, पश्चाताप हुन नितान्त आवश्यकता छ। उहाँले हामीलाई क्षमा दिनुहुन्छ, तर हामीले पश्चाताप गर्नुपर्छ। तेस्रो कुरा भनिएको छ, लुगाहरू फेर। अर्को शब्दमा, आफ्ना नराम्रा आदतहरूलाई मिल्काइदेऊ, फ्याँकिदेऊ। शास्त्रमा लुगाहरूले आदतहरूको बताउँदछ। आज हामीले संसारका नराम्रा आदतहरू जीवनबाट निकालिदिनु पर्दछ, फ्याँकिदिनु पर्दछ र परमेश्वरको महिमा हुने आदतहरू लगाउनु पर्दछ। मित्र, याकुब बेतेलमा गएको दिनदेखि तिनी परमेश्वरको निम्ति जीवनयापन गर्न आरम्भ गरे। त्यो भन्दा पहिले मलाई लाग्दैन कि तिनी परमेश्वरको लागि जिएका थिए। अहिले तिनी भन्छन् बेतेलतिर जाउँ, अनि यही नै कुरा हामीले पनि गर्न आवश्यक छ। तीन पदमा हामी पढ्छौ, यसकारण याकुबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेऊ र आफू आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकार सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। अब्राहम र इसाकले वेदीहरू बनाउँथे जहाँ जहाँ तिनीहरू गए, र अहिले याकुब पनि बनाउँछन्। यसको लागि परमेश्वरलाई धन्यवाद होस्। अहिले तिनी परमेश्वरको लागि साक्षी दिनेछन्। भन्छन्, तब हामी बेतेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकार सुन्नुहुने र म जहाँ भए तापनि मसित हुने परमेश्वरको निम्ति म वेदी बनाउनेछु। याकुबले याद गरेको कुरा यो हो, जब तिनी ठिटा हुँदा आफ्ना दाजुको आशिष, चलाकी र धोकापूर्ण इसाकबाट लिएपछि एसाउ उसको दाजुको डरले तिनी घरबाट भागेथे। तिनी एक्लै थिए, घर विरहीले सताएको थियो, होमसिकले सताएको थियो। तिनी बेतेल कहाँ बेतेलमा आइपुगे र त्यहाँ परमेश्वर तिनीका प्रकट हुनुभयो, अनि परमेश्वर तिनीप्रति विश्वासयोग्य हुनुभयो र परमेश्वरले तिनलाई भन्नुभयो, म त प्रति विश्वासयोग्य हुनेछु। सालौं बिति गयो, परमेश्वर तिनीप्रति निरन्तर विश्वासयोग्य रहनुभयो। अहिले परमेश्वर तिनलाई भन्नुहुन्छ, उठेर बेतेलमा जा, त त्यही स्थानमा जानुपर्छ जहाँ तैले आफ्नो आरम्भ गरेको थिइस्, शुरूआत गरेको थिइस्, तैले त्यहाँ नै आरम्भ गर्नुपर्दछ। मित्र, हामी हरेकले हाम्रो अतीतको दयनीय दशाको विचार गर्न आवश्यक छ कि कसरी हामीले आफ्नो जीवनको बहुमूल्य समय त्यसै नै गुमाइरहेका थियौं, कसरी परमेश्वरले हामी प्रति प्रेम देखाउनुभयो र आफ्नो सन्तान हुन बोलाउनुभयो र उद्धारको आश्वासन दिनुभयो, साथै हाम्रो जीवनमा हरेक क्षेत्रमा प्रशस्त उहाँले आशिष दिनुभएको छ। हामीले ती कुराको स्मरण गर्न आवश्यक छ। केही क्षण रोकिएर आफ्नो अतीतको दयनीय दशाको त्यो अवस्थाको कल्पना गर्नुहोस्। त्यति बेला कसरी प्रभु तपाईँ कहाँ आफ्नो प्रेमको अंगालो फिजाएर तपाईँलाई अंगाल्नुभयो। के तपाईँले त्यो दिनको याद छ? के त्यो दिन जब तपाईँ आँसुमा हुनुहुन्थ्यो, जब तपाईँ संकष्टमा हुनुहुन्थ्यो, जब तपाईँ निराशामा हुनुहुन्थ्यो, जब तपाईँ अति नै कठिनाईको अवस्थामा हुनुहुन्थ्यो, त्यसबेला प्रभुले तपाईँलाई अंगालो मारेको दिनको स्मरण गरिरहनु भएको छ। याकुबले त्यो गरे, भन्छन् तब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकार सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। अनि चार पदमा भनिएको छ, यसकारण तिनीहरूले आफू आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिए र याकुबले सकेमको नजिकै भएको फलाटको रूखमुनि ती गाडी दिए। हालेलुया! आज हामीले ती सम्पूर्ण जीवनका अनुचित अनावश्यक परमेश्वरलाई महिमा नगर्ने कुराहरूलाई जीवनबाट फ्याँक्न आवश्यक छ। याकुबले सकेमको नजिकै भएको फलाटको रूखमुनि ती गाडी दिए। अनि पाँच र छ पदमा हामी पढ्छौं, जब तिनीहरूले आफ्नो यात्रा शुरू गरे तब परमेश्वरको त्रास वरिपरिका शहरहरूमा फैलियो र कसैले पनि तिनीहरूलाई खेदेनन्। याकुब र तिनीसँग भएका सबैजना कनान देशमा भएको लुज शहरमा अर्थात बेथेलमा आइपुगे। याकुबले यो स्थानलाई बेतेल नाममा परिवर्तन गर्नुभन्दा पहिले यो स्थानको नाम लुज थियो अर्थात लुज भनिन्दथ्यो। अनि सात पदमा भनिएको छ, त्यहाँ तिनले एउटा वेदी बनाए, त्यस ठाउँको नाउँ तिनले एल बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनका प्रकट गर्नुभएको थियो। बेतेलको अर्थ हो परमेश्वरको घर, अनि यो नाम याकुबले पहिले नै यस ठाउँलाई दिइसकेका थिए। अहिले तिनी यसलाई इल बेतेल भन्छन्, जुनको अर्थ हो परमेश्वरको घर अर्थात परमेश्वरको घरको परमेश्वर, जसले याकुबको जीवनमा आत्मिक बढ़ोत्तरीको विकासको प्रकट गर्दछ। अहिले यहाँ चाखलाग्दो रहस्य कुरा छ, आठ पदमा हामी पढ्छौं, त्यहाँ रिबिकाकी भाइ दबोरा मरी र त्यसलाई बेथेल नेरको फलाटको रूपमुनि तिनीहरूले गाडे, त्यसैले त्यस ठाउँको नाउँ अल्लुन बकुत राखे। जबकि अहिले दबोरा याकुबसँग भएकोले गर्दा हामी यो कुराको अनुमान गर्न सक्छौ कि रिबिका पहिले नै मरिसकेकी थिइन्, अनि शास्त्रले हामीलाई बताउँदैन कि तिनी कहिले मरे। विचरा याकुबले आफ्ना आमालाई कहिले देखेन। तपाईँलाई थाहा छ, तिनले याकुबलाई केही समयको निम्ति मामा घर लाभानको घरमा पठाएको थियो, तर कहिले पनि देख्न पाएनन्। अहिले यो स्पष्ट छ कि रिबेकाका धाई दबोराले रिबेकाको मृत्युको खबर लिएर याकुबसँग बस्न आएकी थिइन्, अनि अहिले तिनी पनि मर्छिन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि परमेश्वरले आफ्नो करारको पुनः नवीकरण गर्नुहुन्छ। नौ पदमा भन्नुहुन्छ, 35 अध्यायको नौ पदमा, याकुब पदन आरामबाट आएपछि परमेश्वर फेरि तिनी कहाँ देखा परेर तिनलाई आशिष दिनुभयो। अनि 10 र 11 पदमा हामी पढ्छौं, परमेश्वरले तिनलाई भन्नुभयो, तेरो नाउँ त याकुब हो, तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इसरायल हुनेछ। यसैले तिनको नाउँ इसरायल भयो। परमेश्वरले तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, फल्दै फुल्दै जा र संख्यामा तेरो वृद्धि होस्, एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछ र राजाहरू पनि तँबाट उत्पन्न हुनेछ। म सर्वशक्तिमान परमेश्वर हुँ, परमेश्वर भन्नुहुन्छ। यो कुराको याद राखौं, यही नै उहाँले अब्राहमलाई भन्नुभएको थियो। अनि बाह्र पदमा फेरि हामी पढ्छौं, अब्राहम र इसाकलाई मैले दिएको देश म तँलाई दिनेछु र म त्यो देश तँ पछि हुने तेरा सन्तानलाई दिनेछु। परमेश्वरले यसलाई अति नै महत्वपूर्ण सम्पत्ति सम्झनुहुन्छ। यो अहिले तेस्रो समय हो कि उहाँले तिनीहरूलाई मुलुकको प्रतिज्ञा गर्नुभयो, पहिले अब्राहमलाई, त्यसपछि इसाकलाई र अहिले याकुबलाई। परमेश्वरले यी व्यक्तिहरूलाई यसको बारेमा दुई वा तीन पल्ट भन्नु परेको थियो। वास्तवमा उहाँले अब्राहमसँग त अझ धेरै पल्ट यो पटक पटक दोहोर्याउनुभयो। अनि तेह्रदेखि पन्ध्र पदमा हामी पढ्छौ, तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। परमेश्वर तिनीसँग बात गर्नुभएको ठाउँमा याकुबले ढुङ्गाको एउटा खामो खड़ा गरे, अनि तिनले त्यसमा अर्घ बलि चढाए र तेल खन्याए। परमेश्वरले तिनीसँग बात गर्नुभएको त्यस ठाउँको नाउँ याकुबले बेथेल राखे। यहाँ सबभन्दा पहिले अर्ध बलिको उल्लेख छ। अर्ध बलि भनेको चाहिँ तरल पदार्थ चढाउने क्रियालाई भनिन्छ। लेवीको पुस्तकमा पाँच बलिहरू उल्लेख गरिएको छ, तर अर्घ बलिको बारेमा चाहिँ उल्लेख गरिएको छैन। वास्तवमा यसको बारेमा कति पनि निर्देशनहरू पनि दिइएको छैन, तर यहाँ यो उल्लेख गरिएको छ। यो स्पष्ट छ कि यो एक सबभन्दा पुरानो बलि हो र आज यससँग विश्वासीहरूको निम्ति महान अर्थ छ। अर्ध बलिलाई अन्य बलिहरूमा खन्याइने गरिन्दथ्यो र यो बापमा बदलेर जान्थ्यो। पाउले फिलिपीका विश्वासीहरूलाई भने कि त्यही नै तरिकामा उसको जीवन भएको तिनी चाहन्थे, अर्घ बलि जस्तै खन्याइएको। यसपछि निम्न पदहरूमा हामी देख्छौ, बेन्जामिनलाई जन्माउँदा राहेल मर्छिन्। सोह्र पदमा हामी पढ्छौ, तिनीहरू फेरि बेथेलबाट हिँडेर एप्रान्त पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी व्यथा लाग्यो र तिनलाई ज्यादै पीड़ा भयो। राहेलसँग एउटा युसुफ भन्ने छोरा थियो, तर अहिले तिनीसँग दोस्रो छोरा हुन गइरहेको छ र याकुब यी राहेलपट्टिका छोराहरूलाई धेरै माया गर्थे। सत्रदेखि एक्काइस पदमा हामी पढ्छौं, तिनलाई अतिशय पीड़ा हुँदा सुडेनीले तिनलाई भनी, नडराउनुहोस्, किनकि तपाईँको अर्को एउटा छोरो हुनेछ। तिनको प्राण जाने बेलामा, किनभने तिनी मर्न लागिन्, तिनले त्यस बालकको नाउँ बेन ओनी राखिन्, तर त्यसका बाबुले बालकको नाउँ बेन्यामिन राखे। यसरी राहेल मरिन् र एप्रान्त अर्थात बेथेल जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। याकुबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। त्यो राहेलका चिहानको खामो हो जो अहिलेसम्म पनि छँदैछ। इसरायल अघि बढे र तिनले मिग्दिल एदेरबाट पारीपट्टि आफ्नो पाल टाँगे। अनि 22-26 पदमा हामी पढ्छौ, इसरायल त्यस देशमा रहँदा रुबेन तिनकी भित्रेनी बिल्यासँग सुते र इसरायलले यो कुरा सुने। याकुबका 12 छोराहरू थिए, लियातर्फका छोराहरू जेठा रुबेन, त्यसपछि सिमियोन, लेवी, यहुदा, इसाखार र जबुलुन, राहेलतर्फका छोराहरू योसेफ र बेन्यामिन, अनि राहेलकी कमारी बिल्यातर्फका छोराहरू दान र नप्ताली, लियाकी कमारी जिल्पातर्फका छोराहरू गाद र असेर, पदन आराममा जन्मेका याकुबका छोराहरू यी नै हुन्। प्रिय मित्र, यी पदहरूमा हामी देख्दछौ कि याकुबका बेग्ला बेग्लै पत्नीहरूबाट का छोराहरूको तालिका। वास्तवमा युसुफ र बेन्यामिन नै श्रेष्ठ दुई केटाहरू थिए, उसका छोराहरू थिए। अरू छोराले त्यति राम्रो जीवन बिताएको हामी देख्दैनौ। यसपछि 27-29 पदमा हामी पढ्छौ, याकुब तिनका बाबु इसाक कहाँ मर्मे अर्थात किर्यात अर्बामा आए, जो हेब्रोन हो, जहाँ अब्राहम र इसाकले बसोबास गरेका थिए। इसाकको जम्मा उमेर 180 वर्ष भएको थियो तब इसाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता पुर्खाहरूसँग मिल्न गए, अनि तिनका छोरा एसाउ र याकुबले तिनलाई गाडे। याकुब आफ्नो पिता इसाक बसेको ठाउँ मम्रे, जो हेब्रोन हो, त्यहाँ आउँछन् र त्यस बेला इसाकको उमेर 180 वर्ष पुगेको हुन्छ र तिनी मर्दछन्। अनि 29 पदमा हामी पढ्छौ, तब इसाकको मृत्यु भयो, तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता पुर्खासँग मिल्न गए, अनि तिनका छोरा एसाउ र याकुबले तिनलाई गाडे। मित्र, यो अध्याय मृत्युको अध्यायको रूपमा प्रसिद्ध छ। सबभन्दा पहिले त्यहाँ रिबेकाको धाई दबोराको मृत्यु देख्छौ, अनि यस अध्यायमा रिबेका स्वयंको मृत्यु पनि हामी देख्छौ। त्यसपछि त्यहाँ प्रिय राहेलको मृत्युको उल्लेख छ र अन्त्यमा इसाकको मृत्युसँग यो अध्याय अन्त्य हुन्छ। जिंदगी इस तेरे छा, यो जिंदगी इस तेरे छा।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।